الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق أرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قد أفلح من تزكى وذكر اسم ربه فصلى. صدق الله مولانا العظيم وبلغنا رسوله النبي الأمين الكريم. إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله يا حبيب الله يا نبي الله يا زينة عرش الله يا عروس مملكة الله يا سراج أفق الله يا نورا من نور الله. میرے دینی اور اسلامی بھائیوں، میرے معزز میزبانوں، یہ جلسہ بعنوان فیضان مصطفیٰ صلی اللہ تعالی علیہ وسلم منعقد کیا گیا ہے. ایک بات پہلے میں عرض کر دوں، جب آقا نامدار مدنی تاجدار جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کا نام نامی آپ سنیں تو صلی اللہ علیہ وسلم ضرور کہیں. حضور فرماتے ہیں کہ دنیا میں سب سے بڑا بخیل اور کنجوس وہ آدمی ہے جس کے سامنے میرا نام لیا جائے اور وہ درود نہ پڑھے. سب سے بڑی بخیلی اسی کا نام ہے جو سرکار مدینہ صلی اللہ تعالی علیہ وسلم کے نام کو سنے اور صلی اللہ تعالی علیہ وسلم سب سے چھوٹا اور مختصر درود ہے اور پڑھنے میں زیادہ دیر بھی نہیں لگتی. اس لیے جب بھی آقا و مولا جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کا نام سنیں تو صلی اللہ علیہ وسلم کہیں. مجلس میں بیداری بھی محسوس ہوتی ہے اور قلب کو درود کا فیضان بھی ملتا ہے. ہر چیز کا ایک فیضان ہوتا ہے. آسمان پر سورج ہے اور زمین پر دن ہے. یہ دن کیا ہے؟ اس سورج کا فیض ہے. آسمان پر چاند ہے، زمین پر چاندنی ہے. یہ چاندنی کیا چیز ہے؟ یہ اس چمکتے ہوئے چاند کا فیضان ہے. آپ نے پانی سے نہایا، آپ کے اندر سکون اور اطمینان اور ٹھنڈک کا احساس ہوا. پانی اوپر سے بہا، اندر آپ نے سکون محسوس کیا. یہ سکون کیا ہے؟ یہ اس پانی کا فیضان ہے. لاؤڈ اسپیکر یہاں پر ہے. مجھ جیسا کمزور بیمار بوڑھا آدمی आहिस्ता बोलता है और डायमंड फैक्ट्री में मेरी आवाज सुनी जाती है। ये क्या है? ये इस लाउड स्पीकर का फैजान है। मास्टर के हाथ में लकड़ी है और उसने अपने शागिर्द को एक लकड़ी मारा हाथ के ऊपर और गोश्त के अंदर उसका दर्द है। ये क्या है? ये उस लकड़ी का फैजान है। आप कहेंगे फैजान में तकलीफ कहीं? फैजान मुख्तलिफ किस्म का होता है। आग जल रही है, कपड़ा डाल दिया, ये उसका फैजान है कि कपड़ा को जला दे। और आपका ये भी फैजान है कि कच्चे चावल को पकाकर काबिले हजम बना दे। फैजान अपनी जगह पर होता है। फैजान का सही इस्तेमाल किया जाए तो फायदा होता है और फैजान का गलत इस्तेमाल किया जाए तो नुकसान होता है। बात समझे? हर चीज का एक फैज है, हर चीज में फैजान है। आप ये न समझो बड़ी बड़ी चीजों में। आप भी साहेब फैज हैं, हमारे मौलाना भी साहेब फैज हैं, ये हजरत भी साहेब फैज हैं और जितने लोग हैं सब साहेब फैज हैं। फैजान हर एक का है, छोटा फैज हो बड़ा फैज हो। बाप ने बेटे को पैसा दिया, ये बाप का फैजान है। माँ ने बेटे के मुंह में दूध दिया है, ये माँ का फैजान है। इस जमीन पर चलते फिरते हो ये जमीन और पानी पीकर प्यास बुझाते हो, ये उस पानी का फैजान है। हर चीज में अल्लाह ने फैज देने की ताकत रखी है। जब ये मान मिला, आपकी समझ में आ गया, तो जो जितना बड़ा होगा उसका फैजान भी बड़ा होगा। जो जितना ताकतवर होगा उसका फैजान भी होगा। बादत खुदा बुजुर्ग तो ये किस्सा मुख्तसर ला यूमकिन तनाउ कमा काना हक्कहू। बादत खुदा बुजुर्ग तो ये किस्सा मुख्तसर। आपकी तारीफ है अल्लाह के हबीब मुमकिन ही नहीं है जैसी आपकी तारीफ की जानी चाहिए। बस हम तो ये कह के खामोश रहते हैं कि अल्लाह के बाद सबसे बुजुर्ग तरीन शख्सियत आपकी जाते गिरानी है ना। खुदा के बाद सबसे बुजुर्ग तरीन शख्सियत जनाबे मोहम्मद रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम की है। अब मैं पूछना चाहता हूँ, इतनी अजीम शख्सियत, इतनी बुलंद बाला शख्सियत जिसके बारे में कुरान फरमाता है वरफअना लक ज़िक्रक, ऐ नबी आपके लिए हमने आपके जिक्र को बुलंद किया। सिर्फ ये नहीं फरमाया कि आपके जिक्र को बुलंद किया, लका फरमाया वह रफाना लका जिक्र, मेरे हबीब तुम्हारी खातिर हमने तुम्हारे जिक्र को बुलंद किया है, तुम्हारी खुशी के लिए तुम्हारे जिक्र को बुलंद किया है, तुम्हारी रजा के लिए तुम्हारे जिक्र को बुलंद किया है, तुम्हारी अजमत के लिए तुम्हारे जिक्र को बुलंद किया है, तुम्हारी रिफात के लिए तुम्हारे जिक्र को बुलंद किया है। वह रफाना लका जिक्र, खुदा जिसका जिक्र बुलंद करे। हम उस जिक्र को दबाए तो दबेगा नहीं? दबेगा। और दबाने वाले को आप क्या बोलेंगे? अभी हुकूमत जिसको बढ़ाना चाहे और एक गेट का गेट कीपर और चपरासी कहे नहीं मैं इसकी जान पकड़ के खींचूंगा, तो हुकूमत का पावर और इस चपरासी थर्ड क्लास नौकर का पावर दोनों का तसादुम होगा तो इसका क्या हाल होगा भाई? अरे देख अपना हौसला और हुकूमत का पावर देख, तू किसको घटाना चाहता है? बिना तमसील मुस्तफा के फैजान रिफात को खुदा बढ़ा रहा है। दुनिया का कोई इंसान उसे घटा नहीं सकता और घटाएगा तो क्या होगा? आला हजरत फाजले बरेली इमाम अहमद रजा फरमाते हैं, मिट गए, मिटते हैं, मिट जाएंगे आधा तेरे, न मिटा है न मिटेगा कभी चर्चा तेरा, न मिटा है न मिटेगा कभी चर्चा तेरा। वह रफाना लका जिक्र का है साया तुझ पर, वह रफाना लका जिक्र का है साया तुझ पर। अरे वो बढ़ाए ये घटाए उसे मंजूर बढ़ाना तेरा, ये घटाए और उसे मंजूर बढ़ाना तेरा। नबी अकरम की शख्सियत, आपका जिक्र पाक, आपकी अजमत हर एक से ऊंची और बुलंदो बाला है। देखो आसमान पर सूरज चमक रहा है जब वो अपना फैजान देना चाहता है, और जब वो आसमान पर बुलंद निस्फुल नहार पर चमकता है तो क्या उसका फैज वरंगल में नहीं है, नागपुर में नहीं है, दिल्ली में नहीं है, बंबई में नहीं है, ठीक 12:10 पर वो एक जगह है, लेकिन उसका पैगाम पूरे हिंदुस्तान के गली कूचों में, छप्परों पर, महलों पर, एयर कंडीशन पर, खुदा के घरों पर, हर एक जगह खुदा ने उसके पैगाम को बांट दिया है। सूरज एक है, हर जगह से नजर आता है। सूरज एक है, उसकी चमक हर जगह है। सूरज एक है, उसका पैगाम गली गली है। सूरज एक है, उसका बांटा हुआ दिन हर जगह नजर आ रहा है। 12:10 पर वरंगल वालों को कहने का ये हक हासिल है कि सूरज हमारे वरंगल में है। नहीं कह सकते? उसी वक्त ठीक दिल्ली वालों को भी यह हक है कि सूरज हमारे यहां है। ठीक उसी वक्त कलकत्ते वालों को भी यह हक पहुंचता है, कह दें कि सूरज हमारे यहां है। एक सूरज जिसके बारे में न नबूवत का दावा किया जा सकता है, न उसको वली बताया जा सकता है, न वो वली है, न नबी है, न पैगंबर है, न अशरफुल मखलूकात है, लेकिन एक होकर हर जगह मौजूद होता है, एक होकर हर जगह फैज देता है, एक होकर के हर जगह नजर आता है। तो जो नबी नहीं, रसूल नहीं, रूह वाला नहीं, जान वाला नहीं, अशरफुल मखलूकात नहीं, उसको तो खुदा ने ये अजमत दिया है कि अपना पैगाम एक आन में पूरी कायनात को तकसीम कर दे। तो आप ताबे रिसालत जनाबे मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, तो रसूल अकरम का फैजान कैसा होगा? एक वक्त में जब मदीने में सूरज आसमान पर है तब फैज देता है, और डूब गया तो फैज खत्म हो गया। लेकिन मेरे नबी का पैगाम जब जमीन पर थे जब भी पैगाम था, और जमीन के अंदर गए तब भी पैगाम है। ताकि दुनिया ये न कहे कि रसूल सूरज की तरह, ए सूरज तू मुकाबला मेरे आमिना के चांद का क्या कर सकता है? तू तो जब ऊपर चढ़ा तो लोगों को नजर आया, और जब डूबा तो सबकी निगाहों से ओझल हो गया। तेरे दिन की चांद, तेरे दिन की रोशनी सिमट गई, दिन चला गया, तारीकी आ गई, लेकिन आमिना का चांद निकला है तो ऐसा निकला है कि जमीन के अंदर भी जाने के बाद फैजाने मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम उसी आनो बान के साथ आज भी चमक रहा है। आप कहेंगे कहां है? अरे ये सजदा तो रसूल ही का फैजान है, ये रोजा नबी ही का फैजान है, ये मस्जिदें नबी ही का फैजान है, वो काबा नबी का फैजान है, अरे कलमाए तैयबा पढ़ना नबी का फैजान है। कहने दो, ये कुरान नबी का फैजान है। कुरान किसका फैजान है? नबी का फैजान है। उसकी एक एक आयत किसका फैजान है? तो नबी के फैजान को समझो और उनके एहसान को समझो। नबी का फैजान कहां कहां नहीं? आला हजरत फाजिल बरेलवी फरमाते हैं कि मालिके कौनैन हैं वो पास कुछ रखते नहीं, मालिके कौनैन हैं वो पास कुछ रखते नहीं, और दो जहां की नेमतें हैं उनके खाली हाथ में, दो जहां की नेमतें हैं उनके खाली हाथ में। उनका पैगाम तुमने देखा, हाथ खाली है, उनके पास कुछ भी नहीं है, और मेरा रब फरमाता है इन्ना आतैनाकल कौसर فَصَلِّ لِرَبِّكَ وَانْحَرْ إِنَّ شَانِئَكَ هُوَ الْأَبْتَرُ। اے حبیب ہم نے آپ کو خیر کثیر دیا ہے، رسول کا خزانہ خیر کثیر ہے۔ ایک مرتبہ میں نے اس پر ایک تفصیلی تقریر کی تھی کوثر مسجد میں، اور آج زمزم۔ حالانکہ معاملہ یہ ہوتا زمزم پینے کے بعد کوثر ملے گا، لیکن ہم کوثر سے اٹھ کر زمزم میں آئے، نہیں سمجھے آپ؟ कौसर से उठकर जमजम में आए हैं, और कयामत में क्या होगा? यहाँ जो तुम जमजम पीकर जाओगे वहाँ कौसर के हकदार बन जाओगे। लेकिन यहाँ मामला उसका उल्टा है, कौसर में पहले आए, जमजम में बाद में आए। लेकिन मेरे दोस्तों, चाहे जमजम हो चाहे कौसर हो, चाहे जमजम भी मेरे नबी का पैगाम और कौसर भी मेरे मुस्तफा का पैगाम। ये फैजान है, ये जो नारे गूंज रहे हैं ये भी नबी का फैजान है, मिलाद होता है ये भी नबी का फैजान है कि नहीं? लेकिन फैजान मानने वालों के लिए हर जगह फैजान ही फैजान नजर आता है। इल्म की रोशनी में रसूल का फैजान हर जगह, रसूल की अजमत हर जगह, रसूल के जिक्र पाक का मकाम हर जगह नजर। جائے گا. اور اگر دل میں ذرا بھی اس روشنی سے قدورت ہو گئی تو فیضان تو بٹ رہا ہے لیکن پھر بھی اندر اندھیرا رہے گا. سورج کا فیضان میں نے بتایا, سمجھ میں آ گیا. لیکن سورج نکلا ہوا ہو اور ایک شخص نے اپنے سارے دروازوں کو بند کر دیا, ذرا ذرا سے سوراخ پر اس نے پترے چڑھا دیے, میرے گھر میں روشنی نہیں آنی چاہیے, پورے چھوٹے بڑے گھر اس سورج کے فیضان سے چمک رہے ہیں اور اس کا گھر اوپر سے بھی چمک رہا لیکن اندر اندھیرا کیوں ہے؟ دروازہ بند. اور جب بند کا معاملہ آئے گا تو اندھیرا ضرور ہوگا. اگر فیضان لینا ہے تو دروازہ کھول دو تاکہ سورج کی شعاعیں تیرے آنگن کو جگمگا دیں, تیرے گھر کے اندھیرے کو دور کر دیں. اسی طرح آفتاب رسالت کا فیضان لینا ہے تو محبت کے دروازے دلوں کے کھول دو تاکہ یہاں بیٹھ کر مدینہ دیکھ لو. یہاں بیٹھو گے مدینہ نظر آئے گا. آپ کہیں کیسے؟ ابھی آج کل سمجھانا تو بڑا آسان. اور ایسے کیسے؟ ٹی وی ہے نا گھر میں کہ نہیں ہے؟ ہاں, اینٹینا تو اعلان ہی کرتا ہے کہ میں یہاں پر ہوں. جس گھر پہ دیکھو اینٹینا سر اٹھائے, جیسے کہ لوگ مسجد کے مینار کو اونچا کرتے ہیں. آج مسجد کا مینار گر جائے کوئی پرواہ نہیں, گھر کا اینٹینا نہ گرے. مینار کھڑا ہوا ہے, یہ گناہوں کا مینار ہر جگہ نظر آ رہا ہے. پہلے ایمان کا مینار نظر آتا تھا, اب گناہ کا یہ مینار نظر آ رہا ہے. خیر مجھ کو اس سے بحث نہیں, لیکن یہ سائنس دانوں کا یہ فیضان ہے کہ ایک بیچارہ آپ کے گھر میں رکھا رہتا ہے. پیٹی تو ہوتی ہے, اس میں الٹے سیدھے ادھر سے ادھر باریک باریک تار شائڈر کر دیے جاتے ہیں اور اس کو کچھ اس طرح سے بنایا جاتا ہے. ایک شیشہ رکھا جاتا ہے, اس پر اسکرین ہوتی ہے, اور نتیجہ یہ ہوتا ہے کہ صرف اندر ہی تار ایک دوسرے سے کنیکٹڈ ہوتے ہیں. لیکن آج کل آپ ایک اور پروگرام دیکھتے ہوں گے, یہ بڑا لگتا ہے, چھتوں پر دیکھا کہ نہیں, کیا بولتے ہو؟ ڈش, جس سے عمل ہو جائے فش. یہ ہوتا ہے معاملہ. ہر جگہ وہ منہ پھاڑے کھڑا رہتا ہے, یہ بڑی زبان نکلی ہوئی رہتی ہے. دنیا کا کیچ کرتا ہے, دنیا کے تمام پروگرام کو کیچ کرتا ہے. اور کیبل کھینچے جاتے ہیں, جس کے گھر میں ڈش لگانے کی جس کے اندر طاقت نہیں تو وہ کچھ کرائے پر یہاں سے وہاں تک گناہ کی ناڑی کھینچتا ہے. میرے گھر میں بھی, تاکہ وہاں کے گناہ کا فیض اس کو بھی ملتا رہے. میرے دوستو یاد رکھو, اگر تم نے یہ کیا ہے تو یہ اپنی جگہ پر ہے, لیکن سمجھانا آسان ہو گیا ہے مجیب اشرف کو. ایک ٹی وی کا فیکٹ آپ کے ٹیبل پر ہے, امریکہ میں پروگرام ہو رہا ہے, افریقہ میں, مصر میں, جہاں جہاں ہو رہا ہے, اس کے کنیکشن کو آپ نے ملا دیا, اسکرین چالو کر دیا, تو وہ پروگرام آپ اپنے گھر میں دیکھتے ہیں کہ نہیں دیکھتے؟ یہ کس کا؟ سائنسدانوں کا فیض ہے, یہ نئی روشنی کا فیض ہے. اب ذرا اس فیض کو الٹ کر دیکھو, ٹی وی کو مارو لاس, اور اللہ نے بھی تمہارے دل کو ٹی وی بنا کے رکھا ہے. وہ تمہارے بدن کے گھر کے اندر تمہارے کلیجے کے ٹیبل پر فٹ کر دیا گیا ہے. اس ٹی وی کے اسکرین کو محبت رسول سے صاف کر کے اور اولیاء کرام کے باریک باریک محبت کے تاروں کو کنیکٹ کر کے عمل کے تیا سے اسے شائلڈر کر لو, اور یہ گنبد خضرہ کے ٹی وی ٹاور سے اس کے کنیکشن کو وابستہ کر لو. خدا کی قسم, دل کے آئینے میں ہے تصویر یار, جب ذرا گردن جھکائی دیکھ لی تم تم یہاں ورنگل میں ہوگے, یہاں سے مدینہ نظر آئے گا. آنکھ کھولتے ہو تو ورنگل نظر آتا ہے, اس کے رسول کا ٹی وی دل میں بسا لو تو آنکھ بند کرو گے تو مدینہ اور کربلا نظر آئے گا, بغداد اور اجمیر نظر آئے گا. دل کے آئینے میں ہے تصویر یار, جب ذرا گردن جھکائی دیکھ لی. فیضان کے لیے اس دل کو صاف کرنے کی ضرورت ہے, تب عظمت مصطفیٰ نظر آئے گا. ایک بات عرض کر دوں, ایک مسئلہ یہ ہے کہ جو چیز افضل ہوتی ہے وہ شریعت اسلامیہ میں داہنی طرف رائٹ سائیڈ رکھی جاتی ہے, اور جو غیر افضل ہے اس سے کم درجہ ہے اس کو بائیں طرف رکھا جاتا ہے. سمجھ گیا؟ یہ اسلام کا ایک طریقہ ہے. اگر آپ کسی کو کچھ دینا چاہیں तो आप अपने दाहिने वाले को दें। इस तरह से दाहिने को फजीलत है, दाहिना हाथ बाएं से अफजल है। खाएं तो काहे से सीधे हाथ से, कुरान उठाएं तो काहे से सीधे हाथ से, मिसवाक करें तो सीधे हाथ से। हर काम में रसूल ने सीधे हाथ को और दाहिनी तरफ को मुकद्दम रखा है। ये फजीलत का एक मकाम है। इमाम अहमद रजा ने एक मरतबा सोचा कि मक्का और मदीना, जब इसका आप नक्शा देखोगे तो मक्के से बाई तरफ मदीना है। किधर है? इधर आपके यहां किबला है। ये काबा किधर है? इधर। अब यूं समझो ये काबा बना हुआ है। हिंदुस्तान इधर, तो आप मुंह करके नमाज पढ़ते हैं मगरिब की तरफ, लेकिन मदीने वाले नमाज किधर मुंह करके पढ़ते हैं मालूम है आपको? दक्षिण की तरफ, जुनूब की तरफ। दक्षिण किधर है यहां से बताइए आप? जुनूब किधर है? इधर है। तो मदीना किधर होगा?
काबे के इधर।
किधर होगा? अब समझ गया, मदीना काबे के शिमाल में है। इसलिए कि मदीने का किबला जो है वो दक्षिण की तरफ है, हिंदुस्तान का किबला ये मगरिब की तरफ है। अब आप किधर मुंह कर ले? किधर? मगरिब की तरफ। और काबे का मुंह आप देखें तो किधर है? मौलाना तो गए। काबे का मुंह किधर है? मशरिक की तरफ। मैं इस वक्त बैठा हूं मशरिक की तरफ मुंह करके, यूं समझो काबे का दरवाजा मशरिक की तरफ है। काबे की पीठ इधर है, तो काबे का बायां किधर पड़ेगा? शिमाल की तरफ। और काबे का दाहिना किधर पड़ेगा? जुनूब की तरफ। तो काबे के बाईं तरफ मदीना है। और ये दुनिया का मुत्तफ़िका फैसला है कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का मजार पाक काबे से अफजल है। समझ गए? जब काबे से आपका मजार मुबारक काबा, तो काबा भी अरशे मुअल्ला से भी अफजल है। ये सारे लोगों का मुत्तफ़िका फैसला है, इसमें किसी बिरादरी की तफ़सीस नहीं है। सभी इसको मानते हैं, चाहे वो सुन्नी हो, शिया हो, कादियानी हो, मोतजली हो, वहाबी हो, कोई भी हो, सब इस मसले पर मुत्तफ़िक हैं कि हुजूर का मजार अनवर काबे से बल्कि अरशे इलाही से भी अफजल है। लेकिन सवाल ये पैदा होता है कि जब वो अफजल है तो काबे के बाई तरफ क्यों है? अफजल चीज तो दाहिनी तरफ होनी चाहिए। बात समझ में आई? तो आला हजरत अब इसकी तलाश कर रहे हैं। मौलाना अहमद रजा खां अब शशोपंज में पड़े हुए हैं, अब एक फैसला दे रहे हैं। उन रुबाई सुनिए, इरशाद फरमाते हैं, काबे से अगर तुरबते शह फाजिल है, काबे से अगर तुरबते शह फाजिल है, बाई तरफ उसके लिए क्यों मंजिल है? बाई तरफ उसके लिए क्यों मंजिल है? इस फिक्र में जब दिल की तरफ ध्यान गया, समझा कि वो जिस्म है और तुर्बते शह दिल है। दिल किधर होता है? लेफ्ट साइड में होता है ना दिल। ये बॉडी आपकी अहम है या दिल अहम है? अभी ये पूरी बॉडी जिंदा है, दिल का फैजान है, तब ये बॉडी जिंदा है ना। अगर ये बंद, आंखों का शटर बंद, कान के सुराख बंद, हाथ का हिलना बंद, पांव का चलना बंद, जबान का बोलना बंद, दिमाग का प्लानिंग करना बंद, पेट का भूख लगना बंद, रिश्ते नाते बंद, अरे घर का दरवाजा बंद है ऐसे के लिए, दिल बंद हो गया तो सब बंद, अब मिट्टी में दफन करके भी बंद, हर जगह बंद। एक दिल था, हाथ चल रहा था, दिल था पांव चल रहा था, दिल था दिमाग सोच रहा था, दिल था जबान बोल रही थी, दिल था रिश्ते नाते जोड़े जा रहे थे, दिल था मकान बन रहा था, दिल था कारोबार लेन देन किया जा रहा था। लेकिन जब दिल बंद हो गया तो खुदा की कसम हर दुनिया का कारोबार, रिश्ते नाते और जिंदगी के चिराग सब गुल हो गए, बंद हो गए। ये गोया ये दिल है जिसको खुदा ने बाई तरफ रखा है। ये वसूल अपनी जगह है कि अफजल चीज जो होती है वो दाहिनी होनी चाहिए, लेकिन कभी कभी खुदा ने इसके बरखिलाफ भी कर दिया है, चुनांचे दिल को बाईं तरफ रखा है। और ये पता बताना है, इमाम अहमद रजा फरमाते हैं, मेरे मुस्तफा पर तुम कोई एतराज मत करना, अपने दिल को पहले टटोल लेना, इसलिए कि दिल बाईं तरफ है। इस तरह से रसूल का मजार दिल है और काबा जिस्म है। रसूल का फैजान था तो काबा काबा बन गया।
Yeah.
تو دل کی طرح نبی اکرم کا فیضان پھیلا ہوا ہے. ایک دل ایک جگہ ہے لیکن فیضان ہاتھوں میں ہے. دل ایک جگہ ہے فیضان اس کا پاؤں میں ہے, کعبے میں ہے, عرش معلی میں ہے, نبی کا فیضان فرشتوں میں ہے. اور جو نبی کے فیضان سے اپنے آپ کو دور کرنا چاہتا ہے تو خدا اپنی رحمت سے اسے دور کر دیتا ہے. آپ کہیں گے وہ کیسے؟ حضور تو بڑی اونچی شخصیت ہیں. حضرت آدم کو تو جانتے ہیں آپ؟ نہیں جانتے؟ ارے اولاد ہو کر کے باپ کو تو جاننا چاہیے, سب جانتے ہیں, کوئی نہیں بھولا. ایک تھا وہاں پر, آپ جانتے ہیں نہ, پہچان گئے آپ. حضرت آدم نہیں تھے, ابھی پیدا نہیں ہوئے تھے, تو اس کا خوب چلتا تھا معاملہ, بڑی آؤ بھگت تھی, سبھی ہاتھوں ہاتھ لیتے تھے. لیکن حضرت آدم پیدا ہوئے تو اب اس کا معاملہ کھٹائی ہوتا ہے. ایک اہل علم آیا جنت کے ماحول میں تو دوسرے مولوی صاحب کا معاملہ گڑبڑ ہو گیا. حضرت آدم پیدا ہوئے تو اللہ نے فرمایا ابھی تک تو میری تعظیم ہوتی تھی, اگر تم میرے فیض لینا چاہتے ہو تو اب نبی کے فیضان کے سامنے ہاتھ پھیلاؤ, اب نبی کے فیضان کو دامن میں سمیٹو. اس لیے کہ جب تک نبی نہیں تھے تو ڈائریکٹ خدا کا فیضان ملتا تھا, اب ہم نے نبی کو پیدا کیا ہے, اب خدا کا فیضان لینا چاہتے ہو تو نبی کا دامن پکڑو, ان کی عظمت کو تسلیم کرو, ان کے سامنے جھکو. اب ڈائریکٹ کا معاملہ ختم. یہ ڈائریکٹ کب تک تھا؟ جب تک نبی نہیں تھے. اور جب نبی آ گئے تو اللہ فرماتا اب ڈائریکٹ مت آنا میرے پاس, پہلے ان کو مان لو, جب ان کو مان لینا تب خدا کا فیض تمہیں ملے گا, توحید کا فیضان تیرے دامن وجود میں آیا. یہ اعلان پروردگار عالم نے فرمایا وَإِذْ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ, ہم نے سارے فرشتوں سے کہا آدم کو سجدہ کرو, فَسَجَدُوا, سب نے اس پوائنٹ کو ایکسپٹ کیا اور خدا کے حکم کے کو فالو کیا. اللہ فرماتا ہے فسجدوا, سب نے سجدہ کیا الا ابلیس, مگر ابلیس جھکا نہیں. وکان من الکافرین, اور فوراً امیڈیٹلی کافر بن گئے, دیر نہیں لگی. کافر کے لیے فیکٹری نہیں ہوتی کہ پروجیکٹ تیار ہو, پلان بنے, تب اس میں کافر کا ماڈل تیار. کافر کی سینگ نہیں ہوتی, کافر کا کھوبڑا ایسا ہی ہوتا ہے, کوئی اس کا دوسرا انگل نہیں ہوتا, صرف اندر میں فیضان توحید کا تار کٹ جاتا ہے. لیکن یہ تار توحید کا کیوں کٹتا ہے؟ اس لیے کہ نبی کی عظمت کے خلاف دل میں جذبہ پیدا ہوا تو گستاخی رسالت کی چھری چلتی ہے, اور توحید کا تار جو کنیکٹ ہوتا ہے وہ کٹ جاتا ہے تو توحید کا نور مٹ جاتا ہے, اللہ کی طرف سے آنے والا فیض کا دروازہ بند ہو جاتا ہے. پروردگار عالم نے دنیا کو بتایا اے لوگو, توحید کا فیض لینا ہو تو آدم سے لے کر جناب محمد الرسول اللہ صلی اللہ تعالی علیہ وسلم تک تمام انبیاء کی عظمت کو کلیجے سے لگا. اگر انبیاء کی عظمت کو کلیجے سے لگایا تو توحید کا فیضان ملے گا. تو اب یہ کہنے دیجئے کہ توحید کا فیضان بھی فیضان مصطفیٰ ہے. شیطان نے اس نبی کی عظمت کو نہیں مانا تو خدا نے کہا کافر ہو گیا. اب جب کافر ہو گیا تو کافر خدا کے فیض سے جنت میں جائے گا؟ اور کیا کوئی شخص اس کی ہمت کر سکتا ہے؟ اے اللہ گڑبڑ مت کرے میرے مولا, بہت دن سے یہ تیرے ہی ہاں تھا, لاکھوں سال ہے خدا, اتنے سجدے کیے تھے, اے مولا فرشتوں کو بہت محنت سے پڑھایا تھا, مولا کیوں ہی کی غلطی کر دیا تھا, رہنے دیتا وہیں پر, مسجد کا ایک کمرہ دے دیتا کہ یہ بڈھا وہاں زندگی بسر کرتا, ایک دو فرشتوں کو پاؤں ڈالنے کے لیے رکھ دیتا. لیکن خدا کے ہاں اس قسم کی رواداری کی کوئی گنجائش نہیں ہے. میرا رب فرماتا ہے جو میرے نبی کا نہیں وہ میرا نہیں. اس نے لاکھ علم حاصل کیا ہو خدا کے فیضان سے اب وہ محروم ہو جائے گا. سمجھا آپ نے کتنا بڑا عالم, جب خدا کے فیض سے اس لیے محروم ہو گیا کہ فیضان آدم سے وہ بغاوت کر گیا, تو اے امت رسول یہ آیت قرآن میں اس لیے نازل کی گئی ہے کہ خبردار تم چنندہ امت ہو, چنندہ نبی کے دامن سے وابستہ رہنا, خدا کا فیض لینا ہے تو مصطفیٰ کے آستانے کی دھول چاٹنا تاکہ تم فیضان مصطفیٰ کی قدر و قیمت کرو. اور عظمت مصطفیٰ کو سمجھ سکو. آج سب سے بڑا معاملہ یہ ہے کہ ہم نماز پڑھتے ہیں، روزہ رکھتے ہیں، حج کرتے ہیں، اور یہ سمجھتے ہیں میں کرتا ہوں. میں کیا بتانا چاہتا ہوں، بہت سنجیدہ ہو کر، میں نماز پڑھتا ہوں، میں روزہ رکھتا ہوں، میں حج کرتا ہوں، سب میں میں. اور وہ کہاں گئے جس نے تمہیں نماز کا سلیقہ دیا؟ یقیناً نماز آپ نے پڑھی، لیکن اس نماز کی قبولیت میدان مصطفیٰ پر ڈیپینڈ کرتی ہے. روزہ آپ رکھتے ہیں، مصطفیٰ کی نگاہ کرم سے روزہ آپ کا قبول ہوگا. آپ حج کرتے ہیں، پیسہ آپ کا ہوتا ہے، لیکن نظر کرم کا محتاج ہے آپ کا حج جناب محمد الرسول اللہ صلی اللہ تعالی علیہ وسلم کا. فیضان رسول سے اپنے آپ کو الگ کرنا اور رسول کے فیض کے وسیلے کے کو چھوڑ کر ڈائریکٹ کچھ مانگنا، یقیناً یہ سب سے بڑا فرق اسلام کے نزدیک ہے. اللہ اللہ جناب محمد الرسول اللہ صلی اللہ تعالی علیہ وسلم کی بارگاہ میں صحابہ کرام آتے تھے، اپنی حاجتیں پیش کرتے تھے. ارے ایک تو وہ معاملہ بھی سنو، حضرت ابراہیم علیہ السلام آگ میں ڈالے جا رہے ہیں، اللہ نے جبریل سے کہا اے جبریل جاؤ اور میرے ابراہیم سے پوچھو کچھ ضرورت ہے تو آج میں آپ کی مدد کروں. حضرت جبریل اس وقت سدرہ پر تھے جب حضرت ابراہیم کے جسم کو ظالموں نے آگ میں پھینکا، تو جبریل وہاں سے چلے اور صرف اتنا فاصلا ابھی حضرت ابراہیم کے جسم نے طے نہیں کیا تھا کہ بیچ راستے ہی میں حضرت جبریل سدرہ سے یہاں پہنچ گئے. ان کی رفتار کا ذرا اندازہ لگاؤ. حضرت جبریل نے کئی مرتبہ بڑی صورت رفتاری کا مظاہرہ کیا. ایک تو وہ وقت جب حضرت یعقوب کو ان کے بھائیوں نے کنویں میں ڈالا، جب کنویں میں ڈالا تو جبریل سدرا پر تھے، اور کنویں کے منہ سے جب نیچے چلے تو اللہ نے فرمایا جبریل میرے یوسف کو پروں پر اٹھا لو، پانی میں نہ گرنے پائے. کنویں کا پانی اور اس کی اوپری سطح کتنا فاصلہ ہوگا. جبریل امین سدرا چھوڑ کر چلے اور پانی پر پہنچنے سے پہلے جناب یوسف کو اپنے پروں پر اٹھا لیا تھا. یہ جبریل کی رفتار. جبریل ہے کون؟ خادم رسول ہے، غلام رسول ہے جبریل. تو جبریل کو یہ سرعت، یہ رفتار کہ پلک جھپکنے کے اندر سدرا سے چاہے تناؤ تک پہنچ جائیں، نارے نمرود کے آتش کدا تک پہنچ جائیں، تو مصطفیٰ جو آقا ہے صلی اللہ علیہ وسلم ان کی رفتار کا کون اندازہ لگا سکتا ہے. ارے پلک جھپکنے میں آس پر گئے اور چلے بھی آئے، زنجیر ہلتی رہی اور بستر گیا. اس لیے کہ جبریل کو جو سرعت رفتار ملی یہ بھی پیغام مصطفیٰ ہے. تو فیض دینے والا ہمارے جیسا رہے اور جو فیض پا جائے وہ اتنا سرعت رفتار ہو جائے، ایسا نہیں. فیض دینے والا بڑا پاورفل ہونا چاہیے. مجھے یہ کہنا تھا جبریل آئے حضرت ابراہیم کے پاس اور کہنے لگے حل لکا حاجتن، اے ابراہیم کوئی ضرورت ہے، کوئی حاجت ہے، کوئی تمنا ہے، کوئی مراد ہے؟ حضرت ابراہیم نے کہا نہیں. حضرت ابراہیم نے کہا نہیں. جبریل نے کہا اگر کہیے تو پر مار کر کے آتش کدے کو تباہ کر دوں. کہا نہیں، اس کی مرضی اگر جلانا ہے تو یہ جلنا میری زندگی کی معراج ہے، اور اس کی مرضی بچانا ہے تو آگ کیا کہیں بھی وہ بچا سکتا ہے. دوزخ میں فرشتے رہتے ہیں کہ نہیں رہتے؟ ابھی پٹائی کرنے کے لیے فرشتے اللہ کے دوزخ میں رہیں گے، گھومیں گے، تالا کھولیں گے، آگ کو بھڑکائیں گے، لیکن فرشتوں کو کچھ نہیں ہوتا. اور جو گناہ کر کے گیا تو اسی آگ میں جل کر بھسم ہو جاتا ہے. آگ ایک ہے، ایک بچتا ہے اور ایک جلتا ہے، ایک خوش ہوتا ہے، ایک غمگین ہوتا ہے. یہ تو اس کی قدرت ہے، بچائے گا. حضرت جبریل واپس چلے گئے. جب معراج میں جب رسول جا رہے تھے اور سدرا پر پہنچے تو جبریل نے کہا ہے اللہ کے رسول اب میں آگے نہیں جا سکتا. حضور نے فرمایا انانم جو صحبت چہرا صاف تھی چنگر دوستی مخلصم یاب تھی. مکے سے لے کر یہاں تک تو ہم دونوں مخلص دوست بن کے آئے تھے، اب دوستی کی لگام یہاں سے جبریل کیوں پھیر رہے ہو؟ تو جبریل کہتے ہیں اگر ایک طرح منہ برتر پر ہم فروغے تجلا بسوزت پر ہم، اے میرے آقا اگر بال کی نوک کے برابر بھی آگے جانے کی جرات کی تو میں تو جل کے ختم ہو جاؤں گا، میرے بالوں پر جل رہے. تو رسول نے پھر ضد نہیں کیا کہ نہیں چلنا ہی پڑے گا، وہاں سے یہاں تک لے کے آئے، میں تو یہاں کا راستہ بھی نہیں جانتا ہوں، آسمان تک تم نے لا کے چھوڑ دیا ہے اور یہی تک چھوڑنا تھا تو کائے کو لائے تھے، میں کدھر جاؤں کہاں جاؤں؟ دنیا کو رسول گویا خدا رسول کے عظمت کو بتا رہا ہے کہ جبریل جن راہوں کو نہیں جانتے مصطفیٰ جانتے ہیں. ہے نا، سمجھو کہ رسول جبریل جیسے ہیں، رسول کو کہ ہم سری کرنے کا حق جبریل کو بھی نہیں، جبریل نہیں جاتے ہو مت جاؤ، ارے ہم تو اس وقت بھی تھے جب تم نہیں تھے جبریل، ہمارا نور تو اس وقت بھی تھا جب تم نہیں تھے، یہ تو تمہاری قسمت ہے کہ ہم کو بلانے کے لیے خدا نے تم کو بھیجا تاکہ ہمارا فیض جبریل کو بھی مل جائے، خدمت کا فیضان جبریل کے جھولی میں دیا جائے، تو اس لیے آئے. اچھا جبریل تم نہیں جا رہے، کوئی بات نہیں ہم جاتے، لیکن فرماتے ہیں حل کا حاجت، جبریل تم کو کچھ ضرورت ہے، ذرا سوچو اور ایمان کے دروازے کھولو. سدرا پر جبریل سے نبی پوچھ رہے ہیں کوئی ضرورت ہے تو میں اپنے وسیلے سے تمہاری حاجت کو پوری کروا دوں. حالانکہ جبریل کو سب سے زیادہ حق تھا کہ اللہ سے ڈائریکٹ کہتے ہے نا، وہ تو سدرا پر رہتے تھے، ہم تو یہاں مسجد میں رہتے کہتے ڈائریکٹ مانگیں گے، وہ تو سدرا پر رہتے تھے، ان کو ہمت نہیں ہوئی کہ ڈائریکٹ مانگے، نبی نے ارشاد فرمایا. رحیم پر احسان تھا جبریل کا، جب وہ آگ میں جا رہے جبریل اس وقت حضرت ابراہیم پر احسان تھا جبریل کا جب وہ آگ میں جا رہے تھے کہ آ کر تسلی دے رہے ہیں اور جبریل پوچھ رہے ہیں اے اللہ کے خلیل کچھ ضرورت ہے. یہ ہمدردی بھی تو ایک احسان ہے نا، کوئی مصیبت میں ہو اور آپ ہمدردی کریں یہ بھی ایک احسان ہے. تو جبریل نے اپنے احسان اور ہمدردی کا مظاہرہ کیا تھا، لیکن خلیل کی خلت نے گوارا نہ کیا کہ جبریل کے اس احسان کو ایسے وقت میں قبول کیا جائے. آپ نے کہا کوئی ضرورت نہیں، لیکن ہمدردی کا مظاہرہ کر کے احسان کا اعلان کیا تھا. تو آج اسی نسل پاک سے خلیلی گلشتا کا گلے سرسر جواب محمد الرسول اللہ صلی اللہ علیہ وسلم اپنے دادا کے اس ہمدردانہ احسان کو جبریل کے سر سے اتار رہے ہیں. اے جبریل تم نے دادا سے کہا تھا کوئی ضرورت ہے، آج محمد الرسول اللہ تم سے پوچھتے ہیں کچھ ضرورت ہے. حل جزاء الاحسان الا الاحسان. جبریل نے یہ نہیں کہا اللہ کے رسول ڈائریکٹ مانگ دوں گا، یہ نہیں کہا، فرمایا نام یا رسول اللہ، ہاں ایک ضرورت ہے، ایک تمنا ہے، اب تک خدا سے کہا نہیں. اے جبریل بولو کیا چاہتے ہو؟ جبریل نے کہا یا رسول اللہ صلی اللہ علیہ وسلم، میں صرف یہ چاہتا ہوں کہ قیامت کے دن جب آپ کی امت پل صراط سے گزرے تو اللہ مجھے آج یہ پرمیشن آپ کے فیضان اور وسیلے سے عطا کر دے کہ اس دن میں اپنے نورانی پروں کو پل صراط پر بچھا دوں اور آپ کی امت میرے پروں پر پاؤں رکھ کر کے جنت میں جائے. اللہ یہ اعزاز کس کا فیضان ہے؟ یہ تم کو جو اعزاز جبریل دے رہے ہیں یہ فیضان محمد الرسول اللہ صلی اللہ تعالی علیہ وسلم ہے. جبریل کا یہ ہمدردانہ سلوک ہم جیسے گنہگاروں کے لیے رخص کرو. خدا کی قسم کہ مصطفیٰ نے تمہیں کہاں کہاں سوالا ہے اور مصطفیٰ کا فیضان کہاں کہاں کس کس روپ میں ملا ہے. ارے قربان ہو جاؤ پوری تم اپنی زندگی کا ساتو پشت اگر مصطفیٰ کے طلباؤں سے نسبت رکھنے والے ذروں پر بھی قربان کر دو تو مصطفیٰ کے فیضان کا احسان نہیں ادا کر سکتے. وہ فیضان محمد الرسول اللہ صلی اللہ تعالی علیہ وسلم ہے. حضور اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا جبریل تمہاری یہ تمنا ہے، ہوا غیر ڈالے کا اس کے علاوہ کچھ اور؟ جبریل نے کہا بس ایک ہی تمنا ہے یا رسول اللہ. سمجھے جبریل نے کیا بات کہی؟ جبریل جانتے تھے کہ نبی کی امت کے ساتھ جو ہمدردی کرے گا اس سے نبی خوش رہیں گے اور جس سے نبی خوش ہو جائیں اس سے خدا خوش. یہ بہت بڑا فلسفہ جبریل نے معراج کے دن دیا. کیا کہا؟ یا رسول اللہ آپ کی امت کے پاؤں تلے پوری صراط پر میں اپنا پر بچھا دینا چاہتا ہوں. نبی یہ سن کر خوش اور جس سے نبی خوش اس سے خدا خوش، سب کامیاب. ایک خوشی میں ساری خوشیاں ہیں. اے امت رسول جبریل کا فلسفہ سلوک سمجھو کہ جبریل نے گنہگاراں نے امت رسول کے ساتھ ہمدردی اور تعاون کا مزاج دیا ہے. اے مسلمانوں تم بھی آپس میں ایک دوسرے کے معاون اور مددگار بن جاؤ تاکہ رسول خوش ہو جائیں اور جب رسول خوش ہو جائیں تو خدا خوش ہو جائے. حل لگا حاجت، کہا ہاں حاجت ہے. حضور نے یہ ان کی حاجت پوری کروا دی. یہ فیضان تھا جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم. لیکن اس فیضان کو ہم نے پایا تو جبریل کا بھی تو ہم ادب کرتے ہیں نا. اسلام میں ہر مقدس شخصیت शख्सियत तो अपनी जगह है, मुकद्दस शख्सियतों के नाम का भी एहतराम करना जरूरी है। आजकल मैं बहुत सी जगहों पर देखता हूं कि दीवारों पर लिखा रहता है कुरान की इताअत करो, अल्लाह के हुक्म को मानो, अंग्रेजी में, तेलुगु में और उर्दू में कहां पर लिखा रहता है? दीवार, जगह जगह लिखा रहता है। मेरा कलेजा फट जाता है कि दीवार जहां लीडरों के नाम लिखे जाते हैं, जहां गंदी नालियां बहती हैं, वहां पर इलेक्शन का एडवर्टाइज किया जाता है। क्या आज मुसलमान इतना बेअदब हो गया कि इन गंदी नालियों के किनारे बनी हुई दीवारों पर खुदा का नाम लिखता है, रसूल का नाम लिखता है, लफ्ज़े नमाज लिखता है, लफ्ज़े कुरान लिखता है? मैंने अपनी आंखों से देखा है। अभी मैं गया था कि एक बद जानवर अपने जिस्म को उस नाम से रगड़ रहा है, कुछ बच्चे नाली में ईंटे पत्थर फेंकते हैं तो नापाकी उस लिखे हुए हुरूफ पर पहुंचती है। खुदा की कसम, ये दीन की अजमत नहीं है बल्कि मुकद्दस नाम की तौहीन हो रही है। मुसलमान इसको कभी गवारा ना करें और ऐसी हरकत से अपने आप को बचाएं, अपने शहर को बचाएं। सोचो क्या कर रहे हो, ये फैजान नहीं है, फैजान के खिलाफ है के ऐलान। तो मैं ये अर्ज कर रहा हूं कि हजरत जिब्रील बड़े मुकद्दस, उनका अदब हमें करना है। मौलाना इमाम अहमद रजा खान एक शेर फरमाते हैं, या रसूल अल्लाह पुल से उतारो, पुल सराफ ये ब्रिज नहीं जो गवर्नमेंट बनाती, पुल से उतारो राह गुजर को खबर न हो, पुल से उतारो राह गुजर को खबर न हो, और जिब्रील पर बिछाए तो पर को खबर न हो। भाई अल्लाह के रसूल, जिब्रील तो पर बिछाएंगे, खुदा का हुक्म हो गया, लेकिन हम उन परों को रौंदते हुए कैसे जाएं? जिब्रील को खेस लगेगी, जिब्रील के पैर को पर को ठोकर हमारे पांव से लगे। हम अदब वालों को ये गवारा नहीं। अरे मुस्तफा, आपने जिब्रील को पर बिछाने का परमिशन दिलवाया तो अब आप ही इंतजाम फरमा दीजिए अपने फैजाने करम से कि जब हम उस पर चले तो हमारे चलने की खबर जिब्रील के पर को भी ना हो कि कब उम्मत गुजर गई और कब पहुंच गई। पुल से उतारो राह गुजर को खबर न हो, जिब्रील पर बिछाएं तो पर को खबर न हो। हल्लो हल्लो ऐसे गुजर जाओ कि जिब्रील को पता भी न चले ये कब गए और कब आए। ये बर्क रफ्तारी दे दीजिए, अरे अल्लाह के रसूल, फैजाने मुस्तफा कब्र में भी मिलेगा, हर समय तो मिलेगा, कब्र में भी मिलेगा ना, लेकिन फैजाने मुस्तफा के कायल होकर के जाओगे। हुजूर फरमाते हैं जब कब्र में सुलाया जाएगा मुर्दा तो मुनकर नकीर आएंगे, जानते हो? आपके दोस्त हैं मुनकर नकीर, रिश्तेदार हैं, आपके साथ कुछ रियायत करेंगे? जी नहीं, वहां सिर्फ फैजाने मुस्तफा काम आएगा। अल्लाह के रसूल फरमाते हैं मुनकर नकीर आएंगे और उठाएंगे उस मन रबों का, मा दीनों का, मा कुंता तकूल फीशाने हाजर रखे, तेरा रब कौन, तेरा धर्म क्या, और ये जो खड़े इनके बारे में क्या सीधा रखता है? तीन सवाल करेंगे। हुजूर फरमाते हैं अगर वो पक्का मोमिन होगा तो पहले सवाल के जवाब में कहेगा रब्बी अल्लाह, मेरा परवरदिगार अल्लाह है। दूसरे सवाल के जवाब में कहेगा दीनियल इस्लाम, मेरा दीन इस्लाम है। तीसरे सवाल के जवाब में कहेगा हाजा नबीउना मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आपने देखा नहीं लेकिन पहचान जाएंगे। रसूल के इश्क का फैजान दिल में होगा तो इस फैजान की बरकत से ये होगा कि आपने रसूल को कभी नहीं देखा लेकिन जैसे ही रसूल सामने आएंगे और आप पहचान जाएंगे हमारे आका। और हुजूर फरमाते हैं अगर मुनाफिक होगा, लफ्ज़े मुनाफिक आया, मुनाफिक किसे कहते हैं? डुप्लीकेट, ऊपर से कुछ नीचे से कुछ, मैं समझ गया ना, ज्यादा डिटेल बताने की जरूरत नहीं साहब, आप समझे समझाए। हुजूर फरमाते हैं डुप्लीकेट टाइप का है और उससे पूछेंगे तो वो क्या कहेगा? है हा लादरी लादरी, है अफसोस मुझे नहीं मालूम, है अफसोस मुझे नहीं मालूम। आप सोचते हैं हुजूर ने ये हदीस उस जमाने में बयान कर दी थी, सब लोग जानते थे हुजूर, और उससे पूछेंगे तो वो क्या कहेगा? है हा लादरी लादरी, है अफसोस मुझे नहीं मालूम, है अफसोस मुझे नहीं मालूम। आप सोचते हैं हुजूर ने ये हदीस उस जमाने में बयान कर दी थी, सब लोग जानते थे, हुजूर ने फरमाया था कब्र में इम्तिहान होगा, तीन क्वेश्चन होंगे, उस क्वेश्चन का जवाब भी हुजूर ने पेपर आउट कर दिया था। लेकिन ऐसे निकम्मे स्टूडेंट कि पेपर आउट होने के बाद भी पास ना हो, तो ये क्या है? आप उसको क्या कहेंगे? आप अपनी जबान में जो कुछ आप उसे कह दें कि कितना निकम्मा है, कितना बड़ा गधा है, कितना बड़ा बोगस दिमाग है, कितना बड़ा ये काहिल है, सुस्त है, ऐसा है, वैसा है, डबल पैसा है, न जाने क्या क्या आप नवाजेंगे। सारे लोग पेपर जानते हैं और पेपर को मालूम करने के बाद उसका जवाब भी सिखा दिया गया, फिर बोलता हाय हाय मुझे नहीं मालूम, मुझे नहीं मालूम। ये क्यों होगा? फैजान रसूल से अगर ईमान तुम्हारा खाली है तो खुदा की कसम जाने ईमान खड़े होंगे पहचान न सको। फैजान रसूल लेना है तो इश्ते रसूल का चिराग दिल में जलाओ ताकि कब्र में भी फैजान मिले, हश्र में भी फैजान मिले। ये नमाज का सही इस्तेमाल करो, रोजे का सही इस्तेमाल करो। रोजे और नमाज का सही इस्तेमाल वो है कि दिल में इश्ते मुस्तफा हो, अजमत मुस्तफा का चिराग जल रहा है तो कब्र हश्र हर जगह फैजान मोहम्मद रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम आपके सामने आएगा। परवरदिगार आलम हमारे दिलों को फैजान मुस्तफा की तजल्ली से मामूर फरमा दे। ऐ मुसलमानों, इन नमाजों की गफलत मत करो। फैजान मुस्तफा में बहुत बड़ा फैजान नमाज है। आज मुसलमान क्या करता है, अजान होती है तो होटल का फैजान लेता है। होटल में फैजान मिलता है ना, चाय ये होटल का फैजान है, लस्सी ये होटल का फैजान है, भजिए और बड़े ये होटल का फैजान है, पेपर पढ़ना ये होटल का फैजान है, गपशप करना होटल का फैजान है, सियासी बातों में वहां मजे लेना ये होटल का फैजान। ये फैजान तो तुमने उठाया, लेकिन जब मुअज्जिन कहे अल्लाहू अकबर तो खुदा की किबरियाई का फैजान तुम्हारे कलेजों में मौजें मारने लगे। जब मुअज्जिन कहे अशहदु अल्लाह तो खुदा की इलाहियत, खुदा की माबूदियत का जज्बा मोमिन के एक एक रग में खून की जगह दौड़ने लगे। जब मुअज्जिन को पुकारे अशहदु अन्ना मुहम्मदर रसूलुल्लाह तो अज़मत मुस्तफा का मिजाज उसके रग रग को तनाव पैदा कर दे। और जब कहे हैया अला सलाह, लोगो नमाज के लिए चलो तो अब सारे फैज को ठुकरा करके मुस्तफा के फैज की तरफ चला जाए। हैया अलल फलाह, आओ कामयाबी की तरफ, आओ फलाह महबूब की तरफ। मुस्तफा का फैजान तुम्हें मस्जिदों में मिलेगा, मुस्तफा का फैजान कुरान से मिलेगा, मुस्तफा का फैजान अजान से मिलेगा, मुस्तफा का फैजान मीलाद में मिलेगा, मुस्तफा का फैजान सलाम में मिलेगा। मुस्तफा के फैजान को आम करो, और आम तो है ही है, उस आम फैजान को दामन वजूद में समेटो, अल्लाह के घरों में आओ, अपनी पेशानियों को झुकाओ। आज तुम्हारा हाल क्या है, कुछ बोलने की जरूरत है? अरे इधर से पिटाई, इधर से पिटाई, इधर से कुटाई, इधर से खिंचाई, कहीं तो किसी एंगल से भी तो चैन नहीं। न इज्जत महफूज, न मस्जिद महफूज, न आदरू महफूज, न बहू बेटी महफूज, न हमारा खून महफूज, न तजारत महफूज, न धन महफूज। हर तरफ से परेशानियां क्यों आ रही हैं? इसलिए कि पैगाम मुस्तफा से हम अलग हो रहे हैं। खुदा की कसम, आओ मुसाफिरो, रवि से तारवां बदल डालो। 10 मिनट से सिर्फ 10 मिनट, उसके बाद आप मैं अपनी तकरीर खत्म कर रहा हूं। जी हाँ, चाहे सही मशवरा आपने दे दिया, आपका नाम ही सलाहुद्दीन है, अच्छी सलाह देते हैं, अल्लाह कामयाब करें। आज तो हमारे मजमे में बहुत एजुकेटेड अच्छे समझदार लोग आए हैं। करीमनगर से डिप्टी के कलेक्टर हैं जनाब रफीक साहब, माशाल्लाह ऐसे दीनदार। अरे कलेक्टर लोग ऐसे दीनदार बन जाएं तो पूरी अदालत में अदालत आ जाए, है ना। हमारे लेक्चरर साहब तशरीफ फरमाए, सलाहुद्दीन साहब है, असलम साहब है, सबको अल्लाह सलामती दे। आप हजरात हैं, सभी हजरात हैं, बड़े शौक व शौक रखने वाले, ऐ सुन्नी अहले सुन्नत के अकीदे पर चलने वालों, दिल में चिरागे इश्क़े नबी बता लो। खुदा की कसम, दामन मुस्तफा हाथ आए तो ये तुम्हारे सजदे बड़े वजनदार हो जाए। आज हालात का मुकाबला करना है तो इस अल्लाह के घरों को तुम्हें आबाद भी करना है। और मेरे रसूल ने तुम्हें एक हथियार दिया है, क्या दिया? हाँ, वो हथियार मत समझना थ्री नॉट थ्री, ये हथियार की बात नहीं कर रहा हूं तो कोई गलत फहमी में न मुबतला। सरकार फरमाते हैं अब दुआ सलाहुल मोमिनीन, ये दुआ मोमिन का हथियार है। हथियार का डेफिनेशन ये है कि मुसीबत दुश्मन उस हथियार के जरिए दूर किया जाता है, यही है ना। हथियार आप हाथ में क्यों रखते, डंडा क्यों रखते हैं? सांप आए तो मार दे, जंगल में जा रहे हैं, रिवाल्वर रखते हैं, क्यों रखते हैं? ताकि शेर आए तो फायरिंग करके माथा फोड़ दे, अपने आप को बचा लें, दुश्मन और मुसीबत को भगा दें। यही काम और मकसद है हथियार का। ए लोगों, रसूल ने कहा तलवार और तीर तुम्हारे हाथों में दी है, ये मानसी हथियार है, इसे दुश्मन छीन सकता है, हाथों से गिर सकता है, लेकिन सरकार फरमाते हैं अब तो आओ चला हुल मोमिनीन, ये दुआ गिर गिरा करके करना मोमिन का सबसे मजबूत हथियार है। ए मुसलमानों, ऐसे वक्त में रो रो कर खुदा की बारगाह में दुआ करो और दिल को फैजाने मुस्तफा से आबाद करो। ये दिल क्या है? दुआओं के अल्फाज, और ये जबान उसके लिए राइफल, ये डिफेंस प्रोजेक्ट है तुम्हारा दिल। जहां पर दुआओं की गोली तैयार होती है, अल्फाज जब आदमी रोता है तो ऐसे ऐसे दर्दनाक अल्फाज इस दिल से निकलते हैं और जबान से वो चलते हैं। ये दिल तुम्हारा दुआओं के अल्फाज तैयार करता है और जबान की रिवाल्वर से वो दुआ की गोली निकलती है, और जब दुआ की गोली सही जबान से निकलेगी तो बड़े से बड़ी बलाएं आते हुए वापस चली जाएगी और शैतान का लश्कर मिसमार और तस्बा होकर के पीछे भाग जाएगा। लेकिन गोली अगर पावरफुल है और रिवाल्वर बिगड़ी हुई है, तो रिवाल्वर में गोली आपने डाला 55 रुपए की खरीद करके और चलाया, फिर मच्छर भी नहीं मरा, मच्छी भी नहीं मरा, शेर और हाथी मरने का तो अपनी जगह पर सवाल ही नहीं पैदा होता। इसलिए रिवाल्वर बिगड़ी हुई है, अगर गोली है और रिवाल्वर नाकारा है तो उससे कोई फायदा नहीं। गोली भी पावरफुल होना चाहिए, रिवाल्वर भी सही होना चाहिए, यानी अब समझो तुम्हारी जबान भी झूठ से पाक होनी चाहिए, गीबत से पाक होनी चाहिए, नाते रसूल से सादगान होनी चाहिए, तिलावत कुरान से आलूदा होनी चाहिए। अगर रिवाल्वर की ओरानिंग कर लोगे तो दिल से जो बात निकलती है असर रखती है, पर नहीं ताकत परवाज मगर रखती है।
नारे
आज दुआ से मुसलमान घबराता है, इतनी मजबूत पावरफुल चीज रसूल ने तुम्हें दी। इमाम साहब ने दुआ मांगने के लिए जरा लंबी किया तो इधर देखता है उधर देखता है, कहता है इतनी लंबी लंबी दुआ मांगते हैं। वो सलाम फेरता है मस्जिद से बाहर, अरे रसूल तो फरमाते हैं अब दुआओं मुखुल इबादत। ये दुआ क्या है? इबादत का गूदा है। आपके बदन को अल्लाह ने हड्डियों का ढांचा बनाया और हड्डियों में मुनासिबत के साथ जगह जगह उसमें ऑयल गूदा मग्ज रखा है। अगर ये आपके पांव में नली की हड्डी है और उसके अंदर का गूदा कम हो जाए, आयल कम हो जाए, तो पूरा दर्द होगा और रफ्ता रफ्ता ये पांव नाकारा हो जाए। उसके लिए दवाएं आप इस्तेमाल करेंगे, आप उसके लिए डॉक्टर के पास जाकर के शिकाई करेंगे, इलेक्ट्रिक से ये वो दुनिया की जतन करेंगे, लेकिन जब इस बदन के ढांचे में मग्ज जो होता है, गूदा होता है, अगर वो कम हो जाए, सूख जाए, तो ये ढांचा रहेगा, इसमें ताकत नहीं रहेगी। इसी तरह अल्लाह के रसूल फरमाते हैं नमाज एक ढांचा है और उसको सही मानों में बरकरार रखने के लिए और बदअमली के दर्द से बचाने के लिए, उसको मजबूत और कायम रखने के लिए दुआ जो है उसका मग्ज है। अब दुआ मुखुल इबादत। ऐ लोगों, इस दुआ को तर्क मत करो, जितना हो सके दुआ करो। दुआ करना खुदा को बड़ा प्यारा है। मस्जिदों में दुआ, नमाज चलती चलती उठ बैठ करके और भागे, कोई दुआ जरूरी है? अरे जरूरी नहीं है, लेकिन ये तो देख कि अल्लाह के रसूल ने उसको तेरे ढांचे का मग्ज बताया है। मग्ज को कम मत करो, खूब दुआ मानो, मांगो 10 ही मिनट के लिए, और रो रो कर दुआ मांगते हो तो अल्लाह को बहुत पसंद है। एक हदीस में आया है कि जिस बंदे के रोने को खुदा पसंद कर लेता है, रो रो कर जब वो दुआ मांगता है तो अल्लाह फरिश्तों से फरमाता है, ए फरिश्तों, इसकी दुआ और दुआ में जो कोई डिमांड कर रहा है अभी इसकी डिमांड पूरी मत करो, इसकी मांग मत दो। तो फरिश्ते कहेंगे, ए अल्लाह, ये तो बहुत अच्छी तरह से दुआ मांग रहा है और खूब रो रहा है। तो अल्लाह फरमाएगा, हाँ इसीलिए तो कह रहा हूं कि इसकी मुराद पूरी मत करना जल्दी से। फरिश्ते कहेंगे, क्यों? अल्लाह फरमाता है कि इसलिए कि इस बंदे का रोना मुझे बड़ा पसंद है, मैं चाहता हूं कुछ देर और रोए, अगर फौरन मुराद इसकी दे दोगे तो उठ के चला जाए। अल्लाह अल्लाह, तुम्हारे रोने को खुदा कैसे पसंद करता है, तुम्हारी दुआ से खुदा को कितना प्यार है। ऐसी प्यारी चीज से तुम घबराते हो, उकताते हो। अरे जब खुदा की प्यारी चीज से उकताओगे तो खुदा की रहमत तुमसे लूट जाएगी। ये दुआ भी फैजाने मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। बहुत फैजान की तफसील आपने उन्वान ऐसा दिया कि मुझ जैसा बेपढ़ा लिखा आदमी उस फैजान को कैसे समेट सके। अरे फैजाने मोहम्मद रसूलुल्लाह को सल्लल्लाहु अलैहि वसल्लम को तो मैं कहता हूँ सिद्दीक और जिब्रील रज़ी अल्लाह ताला अन्हो अलैहि सलातो वसलाम न समेट सके तो सारी दुनिया भी मिल करके अगर फैजाने मुस्तफा को समेटना चाहे तो न समेट सके। मेरे दोस्त उस रसूल की अजमत का चिराग जलाओ, दुआओं से शाद काम हो जाओ, खुदा के घरों में सर झुकाओ, सच्चाई और ईमानदारी का दामन पकड़ो, अपने जाहिर को भी इस्लामी सांचे में ढालो और बातिन को भी इस्लामी अंदाज में सराबोर कर लो ताकि दुनिया के सामने तुम्हारा जाहिर और बातिन जब एक होगा तो ये तुम्हारे सजदे रहमतों गुफरान का जरिया बन जाएंगे, यही तुम्हारे सजदे तुम्हारी हिफाजत की जमानत बन जाएंगे। खुदा तुम्हारे कलेजों में फैजाने मुस्तफा की शमा को रोशन फरमा दे और पेशानियों में सजदों की तड़प अता फरमा दे। वमा अलैना इल्लल बलाग।
बजने हिदायत लाखों सलाम जब हुआ जो पी गंदी नो दुनिया का चांद आया खलवत से जलवत में असरा का चांद निकला जिस वक्त मसूद बस का चांद जिस सुहाने घड़ी चमका पैबा का चांद उस दिल अफरोज सावत लाखों सलाम दिए माल और जर दिया हो रो गिलमा दिए खुल्दो का सर दिया दामन मकसद जिंदगी भर दिया बात जिस संत उठा गानी कर दिया मौज बकरे सखावत लाखों सलाम सफाने रहमत लाखों सलाम जमे बदने हिदायत लाखों सलाम फर्क मतलूब तालिब का समझे कोई किस्से तूरो मेराज समझे कोई बेहोश जलवों में गुम है कोई किसको देखा ये मूसा से पूछे कोई आँख वालों की हिम्मत लाखों सलाम सफा के चेहरे पे जलवों का पहरा रहा नजमो ताहा की झुरमुट में चेहरा रहा हुस्न जिसका हर एक छब में गहरा रहा जिसके माँ से शफाइत का सहरा रहा उस जबी ने सआदत लाखों सलाम सूरज किसी ने भी फेरा नहीं कोई मिसले यदुल्लाह देखा नहीं जिसके ताकत का कोई ठिकाना नहीं جس کو بارے دو عالم کی پرواہ نہیں، ایسے بازو کی قوت پہ لاکھوں سلام، سپا جانے کس پہ برسا نہیں، تیرا لطف و کرم کس پہ دیکھا نہیں، کس جگہ کا گھر تیرا پبما نہیں، ایک میرا ہی رحمت میں دعوا نہیں، شاہ کی ساری امت لاکھوں سلام، مصطفیٰ والے کے بدلے ہو تو، جب کہ ہو ہر طرف نفسی نفسی کا شور، جب کسی پر کسی کا نہ چلتا ہو زور، کاش محشر میں جب ان کی آمد ہو اور بیجے سب کی شوکت تیلا کھو سلا مرشدی شاہ احمد رضا خرضا، فیض یاد کمالات حسا رضا، ساتھ ہم سب بھی ہو زم زم خرضا، جب کے خدمت کے پاس سے کہیں رضا، مصطفیٰ جانے رحمت پہ لاکھوں سلام، مصطفیٰ
ربنا فاغفر لنا واہ میں تیرے یہ بندے تیرے نبی کے فیضان کا وسیلہ لے کر حاضر ہیں، یا اللہ ان کے ہاتھوں کو گوہر مراد اور فیضان مصطفیٰ سے مالا مال فرما دے، اے رب کریم ان کے دل کی آرزوؤں کو جو شریعت کے مطابق ہیں پوری فرما دے، بے نمازیوں کو مولا نمازی بنا دے، نمازیوں کے سجدوں میں خلوص اور للہیت پیدا فرما دے، بے راہ رہوں کو مولا سیدھے راستے پر چلا دے، بے ادبوں کو زیور ادب سے آراستہ فرما دے، بے اولاد کو مولا نیک اولاد عطا فرما دے، اولاد والوں کی اولاد کو وفادار اولاد بنا دے، اے رب کریم جو لوگ بیمار ہیں ان کو شفا کامل و عاجل عطا، جو بے روزگار ہیں انہیں روزی عطا فرما دے، جو روزگار والے ہیں ان کی تجارتوں میں برکتیں عطا فرما، مولا ہم سب کو جماعت اہل سنت پر ثبات قدمی عطا فرما، اپنی اور اپنے حبیب اور اپنے محبوب بندوں کی سچی عقیدت اور محبت ہمارے دلوں میں کوٹ کوٹ کر کے بھر دے، اے رب کریم ظلم و ستم کی تھا دھوپ سے ہم کو نکال کر امن و عافیت کی تھاؤں میں کھڑا کر دے، یا اللہ اسلام اور مسلمین پر جو مشکلات آئی ہیں ان مشکلات کو دفع فرما دے، یا حل المشکلات ہماری مشکلوں کو حل فرما دے، یا دافع البلیات ہماری بلاؤں کو دور فرما دے، اے رب کریم ہمیں توفیق دے کہ ہم تیرے گھر کو آباد کریں، مولا تو ہمارے گھروں کو آباد فرما دے، یا اللہ ہماری بہو بیٹیوں کی آبرو اور عزت کو غیروں سے بچا لے، یا اللہ ہمارے گھروں کو ظالموں کے دست بر سے محفوظ فرما دے، یا اللہ ہماری عبادت گاہوں کو ان کے قبضے سے نکال کر حقداروں کے حوالے فرما دے، اے رب کریم اس جلسے کو قبول فرما لے، مولا اٹھنے سے پہلے ہم سب کو معاف فرما دے، یا اللہ ہم سب کو بخش دے، یا اللہ ہمیں سچ کی توبہ نصیب فرما دے، یا اللہ اپنے نبی کا فدائی اور اپنا فدائی بنا لے، جب دنیا سے جائے تو زبانوں پر جاری ہو لا الہ الا اللہ محمد رسول اللہ وصلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد علی آلہ صحابہ اجمعین برحمتک یا ارحم الراحمین۔ ایک مسئلہ سن لیجئے، مسجد کے اندر بغیر اعتکاف کی نیت کے کچھ کھانا پینا یہ مکروہ اور ممنوع ہے، ابھی آپ چائے باہر پئیں تو زیادہ اچھا ہوگا، اور اگر مسجد میں پینا ہے بیٹھ کر تو ایک تو مسجد کے فرش اور اس کے احترام کا خیال رکھیں، چائے کے کپ کے داغ دھبے وہاں نہ پڑے، یہ مسجد کا احترام ہے، مسجد میں بیٹھ کے کھانا یہ کرنا وہ کرنا یہ سب ممنوعات میں سے، اور اگر کھائیں تو آپ اپنی زبان سے اعتکاف کی سنت اعتکاف کی نیت کر لیں، آپ پڑھیے نوائے تو سنتل اعتکاف، پھر پڑھیے نوائے تو سنتل اعتکاف، نوائے تو سنتل اعتکاف، میں نے اعتکاف کی نیت کی، میں نے سنت اعتکاف کی نیت کی، ایک وہ اعتکاف ہوتا ہے، اور آپ جب بھی مسجد میں آئیں اور داخل ہوتے ہوئے یہ نیت کر لیں کہ میں مسجد میں جا رہا ہوں اعتکاف کی نیت کر رہا ہوں، تو آپ کو مسجد میں آنے کا بھی ثواب ملے گا اور جتنی دیر بیٹھے رہیں گے اتنی دیر اعتکاف کا بھی ثواب ملے گا، یہ بھی فیضان مصطفیٰ ہے کہ قدم قدم پر نبی نے آپ کو فیض عطا فرمایا ہے، مسجد میں داخل ہو اعتکاف کی نیت کر کے آؤ تو اعتکاف کا ثواب لے کر کے جاؤ، آپ چائے پینے سے پہلے دو چار مرتبہ دل میں آپ درود شریف اور کلمہ پڑھ لیں تاکہ اعتکاف کی جو سنت ہے وہ ادا ہو جائے، پھر چائے پیئیں، اور بہتر یہ ہے کہ آپ باہر ہو کر کے پیئیں۔